नेपालको साहित्य कला तथा संस्कृतिको पाठमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले निम्ताएका छौं प्रसिद्ध साहित्यकार मेघराज नेपाल अर्थात मन्जुल। उहाँसँग हामीले वाशिङटन डीसीबाट टेलिफोन मार्फत आफ्नो खसखस राखेका छौं, त आउनुहोस् उहाँलाई स्वागत गरौं।
कवि मन्जुलजी, यहाँलाई खसखस.com मा स्वागत छ।
हस् नमस्ते, धेरै धेरै धन्यवाद। म यो जागिरको कुरामा अथवा नागरिकताको वा पासपोर्टको कुरामा मेघराज शर्मा लेख्छु। अहिले मन्जुल पनि थपिदिएको छ उसमा पासपोर्टमा, तर साहित्यमा म मन्जुल मात्र भन्छु आफूलाई। त्यसैले अब तपाईँले मलाई मन्जुल मन्जुल दाई मात्र भन्नु ल।
हस् मन्जुलको अर्थ पनि बताइदिनुहोस् न एकचोटि।
मन्जुलको अर्थ चाहिँ मैले जुन बेला यो मन्जुल नाम राखेँ त्यो बेला मलाई मन्जुलको अर्थ थाहा थिएन। धेरै साधारण नाम भयो तिम्रो, यो मेघराज शर्मा भने स्वयंको हुन्छ, यस्तो नाम हुँदैन, एउटा राम्रो नाम राख्नुपर्छ भनेर मेरो गाउँको मलाई एकदम माया गर्ने दाजु यदु कुमार कार्कीले मलाई मन्जुल नाम राखिदिनु भयो। अहिले मैले थाहा पाएँ मन्जुल भनेको राम्रो रहेछ, राम्रो होइन सुन्दर, र मलाई राम्रै लाग्यो त्यो अर्थ थाहा पाएपछि। अर्को कुरा चाहिँ यो जुन सानो पोखरीको वरिपरि उम्रने सानसानो झाडीहरूलाई पनि मन्जुल भन्छन् रे, त्यस्तै फूलहरूको बीचमा उम्रने जुन नागबेलीहरू लहराहरू हुन्छ नि त्यसलाई पनि मन्जुल भन्छन् भनेर भन्नुहुन्छ। तर ती सबै कुरा मलाई प्रकृति मनपर्छ र प्रकृतिको सौन्दर्य मनपर्छ, त्यसकारण राम्रो अर्थ राम्रो सुन्दर अर्थमा मेरो नामको अर्थ छ भने पनि राम्रो भयो, र त्यस्तो प्राकृतिक कुराहरूलाई दर्शाउने छ भने पनि मलाई राम्रो लाग्यो, अहिले धेरै राम्रो लाग्यो, तर जानेर राखेको होइन मैले सुरुमा चाहिँ।
हजुर अब एकछिन अलिकति हामी पछाडि जाउँ। यहाँले चाहिँ नि राल्फा समूहमा लागेर चाहिँ त्यतिखेर जुन प्रगतिशील साहित्यमा लागेर लाग्नुभयो, यो राल्फामा राल्फा के हो र यो सम्बन्ध यसको बारेमा अलिकति सम्बन्ध कसरी के हो अलिकति भनिदिनुहुन्छ कि?
राल्फा भनेर जुन हामीले नाम राख्यौँ त्यो अर्थ नभएको शब्द हामीले छान्यौँ, त्यो राल्फाको अर्थ थिएन। अर्थ नभएको शब्द हामीले किन छान्यौँ भने अर्थ भएको शब्द हामीले छान्दा त्यो अर्थकै पछि हामी लाग्ने भयो। ए आगो भन्यो भने आगो जस्तो, पानी भन्यो भने पानी जस्तो, फूल भन्यो भने फूल जस्तो, लहर भन्यो भने लहर जस्तो, चन्द्रमा भन्यो भने चन्द्रमा जस्तो, जुन अर्थ छ त्यसैको पछि हामी हुने भयौँ। तर त्यतिखेर हामीलाई के लाग्थ्यो भने हामी चाहिँ नयाँ हौ, हाम्रो सोच हाम्रो कार्य नयाँ हो, त्यसकारण हामीले अर्थ नभएको शब्द लियौँ, त्यो अर्थ नभएको शब्दलाई हामीले अर्थ दिने विचार गर्यौँ, र हामीले अर्थ दिँदाखेरि हामी जे सोच्छौ हामी जे काम गर्छौ त्यसको अर्थ त्यही हो। राल्फा भनेको के हो भने राल्फामा भएका मानिसहरूले जे सोच्छन् जे काम गर्छन् त्यही नै राल्फाको अर्थ हो भन्ने रहरले, र हामी नयाँ हौ नयाँ सोच राख्छौ नयाँ काम गर्छौ भन्ने त्यतिखेरको सोचाइले हामीले राल्फा भन्ने शब्द हाम्रो लागि लिएका थियौं, र त्यति बेला राल्फाको कुनै अर्थ थिएन हामीले लिनुभन्दा पहिला।
भनेको मतलब यो कुनै राल्फा भनेको कुनै शब्दको छोटो नामको छोटो नाम हो अथवा चाहिँ यस्तो भन्ने होइन रहेछ, त्यसो भए
होइन, पछि त्यस्तो बनाउन खोज्नु भएको थियो साथीहरूले हामीलाई हेरेर, तर पहिला हामीले राख्दाखेरि चाहिँ अघि मैले भने नि अर्थ भएको शब्द राख्दाखेरि त्यो अर्थको त्यो अर्थ नै हाम्रो अर्थ हुने, तर हामीले त्यस्तो त्यस्तो शब्द चाहिएको थिएन, हामी नयाँ अर्थ दिने शब्द खोजिरहेको थियौँ, त्यो नयाँ अर्थ दिने शब्दको लागि चाहिँ नयाँ शब्द लिनुपर्ने हुनाले हामीले राल्फा लियौँ, र त्यो केही कुराको छोटो त्यस्तो होइन, त्यो एकदम हामीले लिनुभन्दा पहिला अर्थ नभएको, तर हामीले लिइसकेपछि चाहिँ हाम्रो विचार र हाम्रो काम नै त्यसको अर्थ भएको शब्द राल्फा हो। अनि राल्फा चाहिँ पछि विकसित हुँदै गएपछि त्यसले चाहिँ प्रगतिशील बाटो लिएर गयो होइन, र हामीहरू चाहिँ प्रगतिशील बाटोमा अगाडि बढेर गयौँ, अनि हामीले धेरै धेरै साथीहरू भेटायौँ, उहाँहरू सबैले अनि भन्न थाल्नुभयो होइन कि हामी सबैलाई राल्फा बनाउनुहोस् कि तपाईँ पनि प्रगतिशील हुनुहोस् भनेर भन्नुभयो होइन, त्यस्तो सन्दर्भमा हामीहरूको बिस्तारै बिस्तारै परिवर्तनहरू हुँदै गए।
धन्यवाद। प्रगतिशीलको कुरा गर्नुभयो यहाँले, प्रगतिशील साहित्यकारहरू सबै कम्युनिस्ट नै हुन्छन् भन्ने एक किसिमको सोचाइ हो, के यो सोचाइ सही हो?
पहिला जुन बेला हामी प्रगतिशील भयौँ त्यो बेला चाहिँ हाम्रो पनि सोच त्यस्तै थियो, कम्युनिस्ट लेखकहरू मात्र प्रगतिशील लेखक हुन् किनभने प्रगतिशील भनेर भनेपछि कङ्ग्रेस कम्युनिस्ट भन्दा जुन बाहिरका अरू लेखकहरूले पनि त्यस्तो व्यवहार गर्नुहुन्थ्यो कि त्यो उहाँहरूको अलि गलत सोचाइ थियो र हाम्रो पनि गलत सोचाइ रहेछ किनभने कम्युनिस्टले मात्र होइन कम्युनिस्टभन्दा बाहिर रहनुभएका कम्युनिस्ट विचारधाराभन्दा बाहिर रहनुभएका लेखकहरूमा नै प्रगतिशीलता हुन्छ त्यो मैले देखेको छु र मैले त्यस्तो अनुभव गरेको छु जो जीवनमा कहिले कम्युनिस्ट हुनु भएन उहाँले लेखेका कृतिहरू र मैले लेखेका कृतिहरूमा यति भिन्न समानता छ कि कहिलेकाहीँ त मलाई मेरो नामै त्यहाँ राखिदिए पनि त्यो विचारसँग म असहमत हुन्न त्यस्ता धेरै कृतिहरू छन् त्यसकारण कम्युनिस्ट विचारधाराभन्दा बाहिर रहेका मानिसहरू जो प्रगति चाहन्छन् होइन जो अग्रगति चाहन्छन् जो उज्यालो भविष्यमा विश्वास गर्छन् जो एउटा स्वस्थ परिवर्तनमा विश्वास गर्छन् ती सबै प्रगतिशीलहरू हुन् त्यस्तो भन्न सकेन भने त्यो प्रगतिशीलताको बेइज्जती हुन्छ जस्तो लाग्छ आजभोलि मलाई
अनि यहाँ चाहिँ नि राल्फामा लाग्नुभयो त्यसपछि प्रगतिशील साहित्यकार भएर पनि लाग्नुभयो त्यतिखेर त्यस पञ्चायत कालमा यस्तो गतिविधिमा लाग्नु अलिकता जीवन र उसको लागि चाहिँ कठिन नै थियो भने त्यतिखेरको केही तिथामिठा अनुभवहरू हामीलाई सुनाइदिनुहुन्छ कि
सबैभन्दा मानिसहरू म चाहिँ सबभन्दा पहिला के भने मेरो आमालाई सम्झन्छु र मेरो आमाले के भन्नुहुन्थ्यो भने अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् परोपकार पुण्याय पापाय परपीडनम् भने व्यासले 18 पुराण लेखेर सयौं सयौं कथाहरू लेखेर होइन खालि दुईटा कुराहरू भन्नुभयो अर्कोलाई दुःख दिनु पाप हो अर्काको कल्याण गर्नु धर्म हो परोपकार गर्नु धर्म हो यो कुराले म एकदमै एकदमै प्रभावित भएँ त्यसकारण अरूलाई हित हुने राम्रो हुने काम गर्न मैले कहीँ टाढा जानु परेन आफ्नै आमाको काखमा बसेर मैले सिक्ने सौभाग्य पाएँ र त्यसले मलाई यति प्रभावित पारे कि आज पनि मेरो जीवनको लक्ष्य त्यही हो आज म 61 वर्षको भए र पनि मेरो जीवनको लक्ष्य त्यही हो त्यसले मलाई एकदम आनन्द दिइरहेको छ र यो जीवनमा मैले जसको पछि लागेँ त्यो दुईटा कुरा सोचेर लागेँ त्यो दुईटा कुरा पुरा हुन्छ भन्ने विश्वास हुँदाखेरि म उहाँहरूको पछि लागेँ त्यो दुईटा कुरा पुरा हुँदैन भने जस्तो लाग्यो कि म अलिक सतर्क भएर किनारामा उभिन चाहेँ किनभने म कहिले पनि अरूको चित्त दुखाउन चाहन्न र अरूलाई म मद्दत गर्न चाहन्छु मलाई त्यस्तो लाग्छ र जुन राल यो पञ्चायत कालमा म पञ्चायत विरोधी भएर लाग्दाखेरि निश्चय नै मलाई त्यस्ता अप्ठ्यारा परिस्थितिहरू दुःखका स्थितिहरू आए तर मलाई मात्र आएन त्यो त लखौं मानिसहरूलाई त्यस्तो भयो नि देशका सबै मानिसहरूलाई त्यस्तो थियो र त्यस्तो एउटा अन्यायको विरुद्धमा न्यायको पक्ष लिनु पर्दाखेरि जत्रसुकै दुःख पनि दुःख हुँदैन त्यो चाहिँ एक किसिमको सुख हुन्छ स्रष्टाको लागि सायद त्यसै कारण संसारमा क्रान्तिकारी लेखकहरू कविहरू कलाकारहरू गरिदिन्छन् अब मैले भाइलाई के भन्नुपर्छ यसमा
अनि यसबाट कहिले र किन छुट्टिनु भयो उसबाट समूहबाट
त्यो समूह चाहिँ कस्तो भने जुन मैले एउटा कलाकारको समूहमा म थिएँ नि त्यो समूह पहिला एउटा कलाकारको समूह मात्रै हुँदाखेरि त्यो एकजुट भएर रहिरह्यो र त्यो एकदम राम्रो पनि थियो पछि त्यो राजनीतिमा लागेपछि राजनैतिक स्वस्थता रहन्जेल राजनीतिक समूहभित्र स्वस्थ वातावरण रहन्जेल पनि त्यो फुटेन यद्यपि त्यो दुई खेमामा पहिला कम्युनिस्ट पार्टी दुईटा खेमामा बाँडिएको थियो एकदम देखिने गरेर होइन त्यो दुईटा खेमामा बाँडिँदा हाम्रो साथीहरू पनि दुई खेमामा जानुभयो होइन त्यतिखेर एउटा चौथो महाधिवेशन भन्ने थियो एउटा चाहिँ कोअर्डिनेसन कमिटी भन्ने थियो होइन पछि नेकपा माले भयो त्यो होइन र तर जे होस् सबै एकैतिर गए तर जब पार्टीभित्र एउटा अस्वस्थताहरू देखा पर्न थाले गुटहरू देखा पर्न थाले जब फुटहरू देखा पर्न थाले त्यसपछि अवश्य त्यो पार्टी फुटेपछि पार्टीका नेताहरू फुटेपछि कार्यकर्ताहरू फुट्छन् अनि कार्यकर्ता फुटेपछि अब त्यो कार्यकर्ता जस्तै भएर रहेका थियौँ हामीहरू होइन हामी कलाकारहरूमा पनि फुट भयो अनि त्यो टुक्रा 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 हुँदा हुँदै आज तिनीहरू एक एकजनाको समूहमा छन् आज कोही पनि त्यो समूहमा बसिरहन सकेनन् त्यो चाहिँ एउटा के ठुलो ज्ञान हो भने कलाकारहरूले राजनीतिमा रुचि चाहिँ लिनुपर्छ तर कलाको आफ्नो नियम अनुसार अगाडि बढ्नुपर्छ त्यो राजनीति पार्टीभित्रै चाहिँ सायद समावेश हुनु हुँदैन
मैले त
त्यस्तो सिकेँ जीवनबाट हुनु भएन जस्तो कलाकारहरू कलाको आफ्नो नियम हुन्छ राजनीतिको आफ्नो नियम हुन्छ होइन खेतीपातीको आफ्नो नियम हुन्छ व्यापारको आफ्नो नियम हुन्छ अब खेतीपातीलाई नै व्यापारलाई नै खेतीपाती जस्तो गर्ने हो भने त कसरी जिन्दगी चल्छ र चल्दैन नि होइन अब भने एउटा चिकित्सा शास्त्रको एउटा एउटा किसिमको हुन्छ भनेदेखि अब भनौँ न कृषि शास्त्रको त अर्कै हुन्छ नि, त्यो एउटालाई म अर्कोमा मिसन, तर ती जीवनका अभिन्न कुराहरू हुन्, जीवनलाई चाहिने कुराहरू हुन् होइन। त्यस्तै साहित्य पनि राजनीतिलाई चाहिने कुरा हो होइन, कला साहित्य भन्ने कुरा र के जीवनलाई चाहिने कुरा हो, राजनीति पनि जीवनलाई चाहिने कुरा हो, तर यी अलग अलग कुराहरू हुन् होइन। र एउटाले अर्को माथि हस्तक्षेप गर्न दिनु हुँदैन कि जस्तो लाग्छ मलाई अहिले।
हजुर, कुरा बुझ्यो। अब यहाँको बारेमा वरिष्ठ समालोचक डाक्टर तारानाथ शर्माबाट तपाईँले आफ्नो बारेमा तीखो समालोचना सहितको सल्लाह पाउँदा त्यसलाई कुन प्रकारले लिनुभयो?
तारानाथ दाजु चाहिँ मेरो संरक्षक हो होइन, संरक्षक हुनुहुन्छ उहाँ मेरो, अब एउटा समालोचकको रूपमा नभएर एउटा व्यक्तिको रूपमा पनि उहाँ मेरो हित चाहने मान्छे हो। त्यही कारण उहाँको सल्लाहले त म अब जस्तो पहिला उहाँको सल्लाह भन्दा पहिला मैले आफ्नो कल्पना गर्ने हो भने म एउटा नारावादी भनौँ न होइन, कलाले त्यति सुसंस्कृत नभएको एउटा कवि भइरहन्थे होला म, तर उहाँले मलाई चाहिँ त्यस्तो नहुन सल्लाह दिनुभयो, एकदमै एकदमै राम्रो सल्लाह दिनुभयो। मैले धेरै राम्रा कविहरूलाई पढेँ, मेरो कवितामा ठुलो अन्तर आयो, ठुलो परिवर्तन आयो, तिनीहरू चाहिँ मैले आफ्नो जुन एउटा तर बनाएको थिएँ त्यसलाई उहाँले केही त्यसले बिगार्नु ओर्नुपर्छ भन्नु भएन, बिगारिनँ पनि मैले, तर त्यसमा यस्तो सुन्दर एउटा परिष्कृत एउटा कलात्मकतालाई ल्याउने मैले मौका पाएँ, त्यो उहाँको सल्लाहले हो। त्यस्तै मेरो अरू धेरै समालोचक अग्रजहरू हुनुहुन्छ होइन, उहाँहरू जस्तो अब कृष्णचन्द्र सिंह प्रधान, अब तपाईँले अस्ति नाम सुन्नुभएको छ होइन, त्यस्तो अब धेरैजना हुनुहुन्छ भने उहाँहरू त मेरो अग्रजहरू हुनुहुन्छ, मेरो दाजुहरू हुनुहुन्छ, अब श्याम प्रसाद दाजु हुनुहुन्छ, अब धेरैजना हुनुहुन्छ, आनन्ददेव दाजु हुनुहुन्छ होइन, अहिले मलाई अब तुरन्त नाम नहाला नाम नहाला नहोला होइन, मोरास हुनुहुन्छ, मोहनराज शर्मा दाई हुनुहुन्छ, त्यस्तो धेरै धेरै दाईहरू हुनुहुन्छ जसले मलाई बाटो देखाउनु भयो। जस्तो मेरो घनिष्ठ साथी तर मलाई एकदम सुन्दर बाटो देखाउनेमा गङ्गा उप्रेतीलाई पनि म एकदम सम्झन चाहन्छु। जस्तो म एकदम सुन्दर किसिमले लेख्ने तर एकदम राम्रो विचारधारा व्यक्त गर्ने स्रष्टा होस् भनेर जो जसले चाहना राख्नुभयो उहाँहरूको मैले सधैँ सम्मान गरेँ र उहाँहरूको सल्लाहलाई शिरोपर गरेँ, अहिले पनि शिरोपर गर्छु म, किनभने त्यसले मलाई सुन्दर बनाउँछ नि त, राम्रो बनाउँछ नि,
आफ्नो लागि हो आफूले लिनुपर्छ भन्ने कुरोमा राम्रो राम्रो कुरा हो त्यो,
एकदमै राम्रो कुरा हो।
अनि यहाँको नौलो प्रयोग
यस्तो समालोचकहरूमा समालोचक त उहाँहरू हुनुहुन्छ हुनुहुन्छ, तर एउटा भनौँ हाम्रो एउटा आत्मीयता सौहार्दता होला, उहाँहरू मेरो आफ्नो अग्रज दाजुहरू पनि हुनुहुन्छ कि,
हजुर,
साथीहरू त थोरै हुन्छ तर दाजुहरू धेरै हुनुहुन्छ मलाई यस्तो सल्लाह दिनेहरू होइन, अनि अब दाजुको माया त्यो पनि एउटा आफ्नो भलो चाहने दाजुको माया त राम्रो हुन्छ नि।
अनि यहाँको चाहिँ नौलो प्रयोग भनौँ यो फोटो कविता जस्तो, फोटो कवितामा पाइलाका निभहरू अनि दोहोरी कवितामा दुई हरफ ओठहरू जस्ता नौलो प्रयोग गर्ने प्रेरणा कहाँबाट पाउनुहुन्छ तपाईँले? यो नितान्त नेपाली साहित्यमा नौलो प्रयोग यिनीहरू हुन्, यस्तो प्रेरणा कहाँबाट पाउनुहुन्छ?
जस्तो फोटो र कविता सँगसँगै लेख्ने कुरा छ, त्यो चाहिँ मैले विदेशका धेरै कविहरूका कृतिहरू मैले पढेको थिएँ, उहाँहरू जस्तो कुनै कुनै फोटोग्राफर पनि हुनुहुन्थ्यो, कवि पनि हुनुहुन्थ्यो, जस्तो इन्डियाको अज्ञेय अज्ञेय कवि अज्ञेय, उहाँ राम्रो फोटो खिच्ने मान्छे पनि हुनुहुन्छ र राम्रो कविता लेख्ने कवि पनि हुनुहुन्छ, फोटोग्राफर पनि कवि पनि होइन, एउटा कवितामय फोटो खिच्न सक्ने फोटोग्राफर पनि हुनुहुन्छ, उहाँको किताब पनि मैले हेरेको थिएँ। त्यस्तै अरू अरू देशका जस्तो नर्वेका कविहरूका त्यस्ता किताबहरू, अमेरिकाका कविका त्यस्ता किताबहरू, अनि पछि मसँग एकजना साथी वेन एमसिस भन्ने साथी हुनुहुन्थ्यो, उहाँको घर अमेरिका हो, उहाँ कविता पनि लेख्नुहुन्थ्यो, फोटो पनि खिच्नुहुन्थ्यो, उहाँका कविता र फोटोहरू पनि मैले हेर्ने मौका पाएको थिएँ होइन। त्यस्तो मैले धेरैबाट अरू अरूबाट प्रेरणा लिएँ र नेपाली साहित्यमा चाहिँ त्यस्तो किताब लेखिएको थिएन, अब मैले लेख्ने मौका पाएँ, एउटा त्यो समयले त्यो एउटा मौका दियो भन्नुपर्छ मलाई होइन। र मलाई त्यो चाहिँ जुन किताब पाइलाका निभहरूले भन्ने जुन किताब हामीले तयार पार्यौँ त्यो चाहिँ फोटो हेरेर कविता लेख्ने वा कविता हेरेर फोटो खिच्ने होइन, जस्तो अब गीताञ्जली कविता लेखिसकिएको छ, त्यो गीताञ्जलीलाई हेरेर फोटो खिच्ने धेरै फोटोग्राफरहरूका फोटोहरू मैले हेरेको छु कि, त्यस्तै गरेर फोटो हेरेर कविता लेख्ने कविहरूका कविताहरू पनि मैले पढेको छु, तर यो चाहिँ कस्तो भने एकजना फोटोग्राफर दुईजना कवि पाँच दिनको यात्रामा सँगसँगै हिँड्दा हामीले जे रचनाहरू तयार पार्यौँ त्यसलाई समावेश बनाएर तयार गरेको किताब हो त्यो. यो यस्तो खालको किताबमा पनि अझ नौलो प्रयोग हो जस्तो मलाई लाग्छ. ती सबै कवितासँग एक एक कुरा फोटो छन् होइन, धेरै फोटोहरूसँग एक एकवटा कविता छन् भने कुमार आलेले अलग्गै राख्नुभएका फोटोहरू त्यो मेरै सल्लाहले राख्नु भएको हो त्यो, किनभने ती कवितामय छन् त्यसैले राख्न सल्लाह दिएको तीर्थ भाइ र मैले होइन. तर धेरै हाम्रा कवितामा चाहिँ हरेक कवितासँग फोटो छन्, त्यो त्यसको मतलब के भन्दाखेरि ती हाम्रा सँगसँगै गरेका कार्यहरू हुनाले सँगै बस्न पाए. तर कुनै फोटोलाई हेरेर कुनै कविता लेखिएको होइन, कुनै कवितालाई हेरेर कुनै फोटो खिचिएको होइन. यो पनि एउटा रमाइलो छ.
अनि
मलाई फोटो हेरेर मैले कविता चाहिँ धेरै फोटोग्राफरहरूका फोटोहरूमाथि त्यस्तो गरेको छु. म अमेरिकाका त्यस्तो फोटोग्राफरहरूसँग पनि गरेको छु, नेपालका फोटोग्राफरहरूसँग पनि गरेको छु, अरू अरू देशका फोटोग्राफरहरूसँग गर्ने अझै रहर छ, म गर्छु होला होइन. तर त्यसमा पनि अहिले नयाँ प्रयोगहरू हुनु पायो भने झन् रमाइलो हुन्छ. जस्तो अहिले मैले गरिरहेको एउटा प्रयोग म तपाईँलाई सुनाउँछु. मसँग एकजना स्पानिस कवि हुनुहुन्छ, उहाँ स्वास्थ्य मान्छे हुनुहुन्छ है. अनि उहाँ र म एउटा सुन्दर ठाउँमा जान्छौँ, काठमाडौँको सुन्दर ठाउँमा जान्छौँ. हामीसँग एकजना चित्रकार जानुहुन्छ, आशा डङ्गुल. अहिले हामीले एकजना मात्र चित्रकारलाई लगेका छौँ र त्यसपछि हामीसँग फोटोग्राफर जानुहुन्छ होइन. जस्तो अहिलेसम्म दुईजना फोटोग्राफर जानुभएको छ, कुमार आले र किशोर महर्जन होइन. तर अरू फोटोग्राफरहरू पनि जानुहुन्छ र किशोर महर्जनले चाहिँ मलाई एकचोटि दोहोऱ्याइदिनु न, मलाई एकचोटि दोहोऱ्याइदिनु भन्नुभएको छ कि उहाँले. उहाँलाई साह्रै आनन्द लाग्यो अरे होइन. सायद हामी उहाँलाई दोहोऱ्याउँछौँ, किन नदोहोऱ्याउने. तर हरेकचोटि नयाँ फोटोग्राफर लाने रहर छ भने यसरी कविता, चित्र, फोटो होइन, तिनैवटा कुरालाई समावेश गरेर एउटा नयाँ प्रदर्शनी गर्ने, नयाँ किताब बनाउने सोच हामीसँग छ, अहिले गरिरहेछौँ त्यस काम.
यसको लागि ल धेरै धेरै शुभकामना, चाँडै हेर्न पाइयोस् त्यसको त्रिवेणीको सङ्गम. अनि यही परिप्रेक्ष्यमा मैले दोहोरी कविताको पनि कुरा गरेको थिएँ, दुई हरफ ओठहरू भन्ने जुन.
र अर्को तपाईँले एउटा भन्न मन लाग्छ, यो नछुटोस् तपाईँले अहिले मसँग कुरा गर्दा, अनि जस्तो यो चित्रकला होइन, कविता, सङ्गीतलाई पनि हामीले त्यो के एक ठाउँ बसेर सृजना गर्ने जमर्को गऱ्यौँ, त्यस्तो रहर गऱ्यौँ, राम्रो पनि भयो त्यो. जस्तो नाटकमा पनि नाटक पनि त्यसमा समावेश गऱ्यौँ, अभिको नाटक, किरण मानन्दरको चित्र, न्यू बज्राचार्यको सङ्गीत होइन, यस्तो गरेर हामी त्यो पनि हामी प्रयोग गरिरहेछौँ होइन, एउटा कुरा. अनि अर्को चाहिँ यो बहिनीसँग लेखेको जुन दुई हरफ फोटोहरू छ नि है, त्यो दुई हरफ फोटोहरू चाहिँ त्यसरी एकचोटि मलाई शम्भु राईले तपाईँले के अरे यो ट्रेड गीत लेखिदिनुहोस् भन्नुभयो कि, मलाई युगल गीत लेखिदिनुहोस् भन्नुभयो. अनि मैले लेख्न खोजेँ, अब लोग्ने मान्छे भएर लेख्न त मलाई सजिलो, कि स्वास्नी मान्छे भएरै भएर लेख्न पनि मलाई त्यति साह्रो गाह्रो हुँदैन, त्यस्तो गीत मैले लेखेको छु. तर लोग्ने मान्छे स्वास्नी मान्छे, लोग्ने मान्छे स्वास्नी मान्छे तथ्यान त्यसरी लेख्न मलाई किन किनले अप्ठ्यारो भयो. अनि मलाई मनमा आयो, अरे म लोग्ने मान्छे भएर स्वास्नी मान्छेले स्वास्नी मान्छे भएर गीत लेखेँ क्या मजा हुन्थ्यो होला जस्तो लाग्यो कि. अनि मैले चाहिँ त्यो कुरा एकजना साथीलाई, मेरो अग्रज दाई हो ईश्वरमान रञ्जितकार दाईलाई भने, अनि उहाँले के भन्नुभयो भने, ए त्यस्तो एकजना कवयित्री छन् होइन, एकजना महिला कवि त्यस्तो छन् र तिमीलाई साह्रै उनले आदर गर्छिन्, तिम्रो रचनालाई साह्रै मन पनि पराउँछिन्, तिमी पनि सायद उनका रचनालाई धेरै मन पराउँछौ होला किनभने तिमीहरूको धेरै समानता छ र स्वभावले पनि धेरै राम्रो छन्, उनलाई तिमीले भन न उनीसँग गरे राम्रो हुन्छ होला, उनीसँग यसरी लेखे भनेर भन्नुभयो है. अनि त्यो को हो त भनेर मैले सोधेँ कि है, सोद्धाखेरि ईश्वरमान रञ्जितकार दाईले प्रतिसारा सायमी भनेर भन्नुभयो कि. अनि प्रतिसारा सायमी नेपाल भाषामा कविता लेख्ने अहिले जिम्दो कविमा भनौँ न होइन, जीवित कविमा मलाई साह्रै सुन्दर कवि लाग्छ, उहाँ महिलाहरूमा साह्रै श्रेष्ठ लाग्छ क्या. अनि मेरो एकदम मैले चाहिँ एउटा खुब राम्रो लाग्यो. अनि मैले तर बहिनीसँग मेरो त्यस्तो बिघ्न हार्दिकता थिएन, त्यस्तो सँगै गीत लेख्ने होइन, अब चिन्थ्यौँ हामीले एक अर्काको रचना राम्रो भन्थ्यौँ. अनि मैले बहिनीसँग गएर अनुरोध गर्दाखेरि बहिनीले सहज स्वीकार गर्नुभयो कि त्यो कुरा. अनि हामीले गीत लेख्यौँ, हामीले त्यो लेखेको गीत 10 गीत छ, 10 गीतमा 9 गीत सङ्गीतबद्ध भइसकेको छ भने त्यो गीतहरू होइन, मणिकमल छेत्रीले त्यसको सङ्गीत गर्नुभएको छ, सायद त्यो पछि सिडीको रूपमा आउँछ होला, त्यो एकदम राम्रो भयो. त्यसपछि मैले भानिरा गिरीसँग त्यसरी लेखेँ, त्यो पनि एकदम राम्रो भयो. त्योभन्दा पहिला नै प्रतिसारा बहिनीसँग, भानिरा गिरीसँग लेख्नुभन्दा पहिला त्यसरी लेखौँ भनेर होइन, स्वाभाविक रूपले के भएर त्यो एउटा विचारको द्वन्द भनौँ न, विचारको सवाल जवाब गर्ने सन्दर्भमा पारिजा दिदीसँग मैले त्यस्तो गीत लेखिसकेको थिएँ कि. पारिजात दिनले लेख्नुभयो अनि मैले त्यसको जवाब दिएँ, फेरि पारिजात दिनले लेख्नुभयो, फेरि मैले जवाब दिएँ, त्यस्तो गरेर पहिला त्यो चाहिँ त्यो अब क्यासेट पुर्याउने हिसाबले त्यस्तो गरेर लेखिएन, चारवटा गीत त्यसरी हामीले लेख्यौँ। त्यो चारवटा गीत लेखेपछि पछि दिदी र मैले सँगै उपन्यास पनि लेखेको थियौँ क्रुसिफिकेसन भन्ने, तर त्यो हरायो, त्यो दुःख लाग्छ होइन, त्यो उपन्यास दिदीको केही भाग छापियो मेरो कता हरायो त्यस्तो भयो। अनि पछि त्यसपछि प्रतिष्ठा बहिनीसँग लेखेँ मैले, एकदम राम्रो भयो, भेन्द्रजीसँग दुईचोटि लेखेँ, त्यो पनि राम्रो छ, त्यो रचना बाहिर आएको छैन। अनि त्यसपछि बहिनीसँग गीता बहिनीसँग यो लेखेको हो, र त्यो चाहिँ अब किताबको रूपमै बाहिर आयो भने यादव भाइको कारणले भनौँ, यादव त्रिपाठी गीता बहिनीको श्रीमान होइन, उहाँले त्यसलाई किताबको रूपमा छापौँ भनेर भन्नुभयो, त्यो त राम्रो कुरा हो नि होइन।
मैले पनि हेर्ने मौका पाएको छु,
खुसी लाग्छ मलाई त्यो,
मैले पनि हेर्ने मौका पाएको छु यो दुई अरब वोटहरू, यो साह्रै नै मैले नयाँ प्रयोग लागेको भएर मैले सोधेको। अनि यो यही प्रसङ्गमा एउटा कुरा सोधिहालौँ, यहाँले चाहिँ दोहोरी कविता प्रतिसरा सामीसँग पनि गर्नुभयो, प्रतिसरा सामी नेपाल भाषामा कविता लेख्ने कवियत्री उहाँ, र तपाईँलाई चाहिँ नि नेपाल भाषा पनि आउँथ्यो उहाँले कि या उहाँले नेपाली भाषामा दोहोरी कविता भयो, कसरी एक्चुली यो कुन कसरी भाषाको समन्वय त कसरी भयो?
म तपाईँले एकदम राम्रो प्रश्न गर्नु भाइले, म भन्छु त्यो चाहिँ के भने मैले गीत लेख्थेँ नेपालीमा, गीत लेख्थेँ, अनि बहिनीले त अब नेपाली भाषा एकदम राम्रोसँग बुझिहाल्नुहुन्छ होइन, उहाँलाई नेपाली भाषा बुझ्न केही समस्या छैन। अनि त्यसपछि उहाँले चाहिँ जस्तो अब कविता लेख्दा पनि नेपाल भाषामा लेख्नुहुन्छ होइन, अनि म उहाँले नेपाल भाषामा लेख्नुहोस् भन्ने नै चाहन्छु, भने संसारका कुनै पनि कविले त्यो भाषामा लेख्नुपर्छ जुन भाषामा उहाँले सपना देख्नुहुन्छ मलाई होइन, त्यो चाहिँ एकदम राम्रो कुरा हो, अरू भाषामा अनुवाद गरे भइहाल्छ नि होइन। अनि मैले लेखेको नेपाली गीत चाहिँ म उहाँलाई दिन्थेँ, अनि उहाँले चाहिँ नेपाल भाषामा त्यसको जवाफ लेख्नुहुन्थ्यो कि, बुझ्नुभयो? अनि त्यो नेपाल भाषा, म त नेपाल भाषा बुझ्दिनँ, अनि नबुझेपछि उहाँसँगै बसेर उहाँले नै फेरि त्यसको नेपालीमा अनुवाद गरिदिनुहुन्थ्यो कि, त्यो उहाँले लेखेको नेपाल भाषामा लेखेको रचनालाई उहाँले नेपालीमा अनुवाद गरिदिनुहुन्थ्यो, अनि त्यसलाई गीतको रूप दिन चाहिँ मैले फेरि उहाँलाई सहयोग गर्थेँ, त्यसरी चाहिँ त्यो गीतको रूपमा पछि त्यो आयो, मैले नै उहाँलाई सहयोग गरेँ होइन। त्यसो गरेर हाम्रो एउटा दाजु बहिनीको भनौँ न स्नेहले एकदम राम्रा गीतहरू छन्, मलाई यति आनन्द लागेको छ त्यो गीतहरू लेखेर बाफ है, र हामी लेख्दाखेरिको हाम्रा अनुभवहरू हामीले त कुरा गरेका छौँ होइन, तर बाहिर त्यो लेखेका छैनौँ, लेखे झन् सुन्दर हुन्छ, बहिनीलाई म एकचोटि लेख्नुहोस् भन्छु, म पनि लेख्ने यत्न गर्छु, त्यो हाम्रो एकदमै सुन्दर रचना हो भन्ने मलाई लाग्छ, हामीले 10 मात्र लेख्यौँ होइन, पछि बहिनीसँग त्यसरी लेख्दा आनन्द भएको हुनाले कविता लेखौँ भनेर मैले भनेको, तर बहिनीको अब बहिनी नोकरीमा हुनुहुन्छ, बहिनीको नोकरी कहिले अब विशेष गरेर उहाँको नोकरी राम्रै ठाउँमा हुनुहुन्छ, उहाँ आरएनएसीमा होइन, कहिले काठमाडौँमा हुन्छ, कहिले बाहिर, अनि त्यस्तो मिले छैन, अलिकता हाम्रो त्यो इमेलको उसबाट पनि गर्न सक्थ्यौँ होला होइन, तर अब एकचोटि फेरि भेट्नपर्छ, मलाई उहाँसँग अझै लेख्न मन लागेको छ।
मेरो पनि पर्सनल चिना जान्छ, एकचोटि मिले पनि म उहाँलाई पनि कुरा गर्नुहोला।
गर्नु न उहाँ एकदमै
हजुर,
म त एकदम अहिले त मेरो एकदमै मनपर्ने बहिनी हो होइन, म अब मलाई अब कवितामा त एकदम बेजोर, मलाई असाध्यै राम्रो लाग्छ, उहाँका कविताका प्रशंसकहरू त एकदम नेपालमा अति राम्रा राम्रा मान्छेहरू उहाँका कविताका प्रशंसक हुन्, र यो गीत पनि एकदम राम्रो भएको छ, हामी दुईजना लेखेको गीत, मणिकमल छेत्रीले यति खुसी भएर सङ्गीत गर्नुभएको छ कि के भन्ने, एकदम गदगद भएर उहाँले सङ्गीत गर्नुभएको है,
साह्रै राम्रो कुरा। अब अर्को प्रश्नमा जाउँ, आफ्नो कवितामा नेपालको अग्रज कविहरूले जस्तै प्रकृतिको सकारात्मक मात्र चित्रण नगरी तपाईँ प्रकृतिको क्रूरताको पनि चित्रण गर्नुहुन्छ भन्ने कुरामा कतिको सहमत हुनुहुन्छ?
मैले त सोचेकै थिएन तपाईँले यस्तो प्रश्न गर्नु होला भनेर, तर एकदम राम्रो प्रश्न गर्नुभयो, म यसलाई एकदम स्वीकार गर्छु, म चाहिँ जीवनलाई प्रकृतिको माध्यमबाट होस् वा भनौँ न होइन मान्छेको एउटा जीवनको बारेमा बताएर होस् होइन, म चाहिँ जीवनलाई देखाउने कवि हुँ, जीवन कस्तो छ त्यसलाई देखाउने, र जीवनमा पनि खुसीलाई कम दुःखलाई धेरै देखाउने, अब त्यस्तो पर्छ मलाई होइन, मलाई एकदम मनपर्छ, मानिसहरूले दुःख पाएको मन पर्दैन, तर मानिसहरूको दुःख हटेर जाओस् भनेर त्यो दुःखसँग जुझ्न असाध्यै मनपर्छ मलाई, र त्यसरी गर्दाखेरि अब प्रकृतिको राम्रो कुरा मात्रै मैले देखाएँ भने त त्यो सुखद कुरा मात्रै आउन सक्छ होइन, दुःखद कुरा नआउन सक्छ, त्यसैले जीवन दुःखपूर्ण छ भनेर भन्नको लागि त्यो प्रकृतिको बिम्ब लिँदा म त्यस्तो कुराहरू लिन्छु, जस्तो म तपाईँले अहिले प्रश्न गरेर जाँदाखेरि मलाई अहिले कण्ठ त नआउला, तर मेरो चोकटी कवितामा एउटा कविता छ कि, भने माने हिँड्दा हिँड्दै होइन यो हिँड्ने बाटो नै पहिरोबाट बुद्रुङ लडेपछि हिँड्नेको पनि केही लाग्दैन हुन्छ नि जस्तो अब त्यो एउटा बाटो पहिरो जानु पहिरोबाट बाटो खस्नु होइन हिँड्दै गरेको मान्छेलाई बाधा आइपर्नु होइन तर मैले त्यो किन लेखेँ भन्दैन अब बाटो छैन अब हिँड्न सकिँदैन भन्नु होइन त्यस्तो बाटो लडे पनि मान्छेले फेरि बाटो बनाएर हिँड्नुपर्छ त्यो पहिरोमा बाटो बनाउनु पर्छ हिँड्नुपर्छ त्यस कारण एउटा मान्छेले भनौँ गलत बाटो लिएर त्यसलाई छोडेर अगाडि जानु त त्यो साधारण कुरा हो तर बाटै त्यस्तो बिग्रियो भने पनि बाटै बनाएर पनि फेरि हामी अगाडि बढ्नुपर्छ भनेर भनौँ न एउटा
सङ्घर्षको
लागि मैले लेखेको राख्नुपर्छ भन्नलाई होइन र कहिले काहीँ बाटै पनि लड्छ भने नि त्यो अब त्यो मलाई लाग्छ प्रकृतिको एउटा त्यस्तो कुरा नदेखाइकन त मैले जीवनको दुःख कसरी देखाउन सक्छु र तपाईँले भनेको एकदम राम्रो प्रश्न कस्तो सुन्दर तपाईँलाई धेरै धन्यवाद
धन्यवाद प्रश्न मन पराइदिनु भएकोमा अब अर्को प्रश्न
एकदम मन पर्यो
अर्को प्रश्न यो चाहिँ नि मैले अभि सुवेदीजीको भनाइबाट कोट गरेको हो पाइलाका निभहरूबाट आफ्नो भूमिका उहाँले भन्नुभएको छ मन्जुलका कवितामा नेपाली भू प्रकृति दुई दशक भन्दा पनि बढी समयदेखि सर्वथा भिन्न र जीवनको नजिकको अनुभूतिको रूपमा चित्रित भएको छ यो कुरा समालोचकहरूले देखेर पनि व्याख्या गरेका छैनन् अभि सुवेदीजीको यस भनाइप्रति कतिको सहमत असहमत हुनुहुन्छ पक्कै पनि सहमत हुनुहुन्छ तर पनि यहाँको आफ्नो
अभि चाहिँ मेरो एकदम घनिष्ठ साथी मध्ये एकजना मान्छु म होइन अनि अभि र मेरो जन्म पनि पहाडमा भयो होइन हामी दुईजना पहाडबाट आयौँ हाम्रो उमेर पनि मिल्छ हाम्रा धेरै अनुभूतिहरू मिल्छन् भविष्यलाई हेर्ने हाम्रा दृष्टिकोणहरू मिल्छन् होइन त्यसैले अभिले यो एकदम मलाई चिनेर भनेको हो भन्ने मलाई लाग्छ एकदम न्याय गरेर भनेको हो भन्ने मलाई लाग्छ
अनि अब अर्को प्रश्नको यो पाटोतिर जाउँ हामी नेपाली साहित्यमा पुरुषको दाँजोमा महिला साहित्यकारको सहभागिता कम देखिनेको कारण के हुन सक्छ होला के लाग्छ यहाँलाई
त्यो चाहिँ हाम्रो एउटा कुरा त महिलाहरूले मौका पाउनुहुन्न कि जस्तो अब श्रीमानले पनि लेख्नुहुन्छ श्रीमती पनि ले पनि लेख्नुहुन्छ श्रीमान श्रीमतीमा भनेदेखि श्रीमानलाई धेरै छुट छ श्रीमतीलाई धेरै अप्ठ्यारो छ जस्तो घर व्यवहार हेर बालबच्चाहरू हेर होइन र अब जस्तो लोग्ने मान्छेलाई रात बिहान जस्तो एउटा हुन्छ नि बाहिर जाने जस्तो छुट हुन्छ हाम्रो नेपाली समाजमा स्वास्थ्य मान्छेलाई त्यस्तो हुँदैन होइन जसरी एउटा मित्रता बढाउने होइन लोग्ने मान्छेलाई जस्तो छुट हुन्छ स्वास्थ्य मान्छेलाई हुँदैन अब त्यसमा श्रीमान अलिक समझदार पर्नुभयो भने अब उहाँ साहित्यकार नै हुनुहुन्छ भने त राम्रो भयो ईर्ष्या गर्नुहुन्न भने त्यो पनि होइन एकदम राम्रो भयो झन् राम्रो भयो तर यदि अब उहाँ साहित्यकार हुनुहुन्न तर आफ्नो पत्नी साहित्यमा लागेको कला साहित्यमा लागेको मन पराउनुहुन्छ भने पनि त्यो सुनमा सुगन्ध भयो तर त्यस्तो अवसर पाउन नेपालमा महिलाहरूलाई धेरै धेरै गाह्रो छ त्यो संयोगले कसै कसैले मात्र पाउने हो कि धेरैले पाउनुहुन्न त्यसैले कति होनहार महिलाहरूले विवाहपछि लेख्न बन्द गर्नुहुन्छ जस्तो गाउन बन्द गर्नुहुन्छ त्यस्तो पनि मैले देखेको छु होइन अब चित्रकारिता पनि त्यस्तो देखिन्छ त्यसैले यो चाहिँ महिला स्रष्टाहरू हुन नसकेर होइन हुने वातावरण नभएर होइन महिला स्रष्टाहरूले पाउनुपर्ने वातावरण नपाएर त्यस्तो देखिएको हो भन्ने मलाई लाग्छ र त्यस्तो वातावरणको विरुद्धमा हरेक असल मानिसहरूले जुझ्नुपर्छ र उहाँहरूले एउटा अवसर दिनुपर्छ भन्ने चाहिँ म अनुरोध गर्न चाहन्छु हामी त दुवैजना लेख्छौँ है हामी दुवैजना लेख्छौँ अनि हामी दुवैजनाले एकले अर्कालाई एउटा वातावरण दिने प्रयत्न गर्छौँ तर म धेरै अनुभव गर्छु कि मलाई जस्तो सजिलो मेरो पत्नीलाई सुस्मितालाई छैन
मेरो अगाडिको प्रश्न
धेरै दुःख छ उनलाई
महिलाहरूलाई सहभागी के गराउनु पर्ला गराउनु के गर्नु पर्ला भन्ने मेरो प्रश्न थियो तपाईँले उत्तर दिइसक्नुभयो त्यस कारण यो प्रश्नलाई स्किप गरौँ अब जसरी महिला साहित्यकारको नेपाली साहित्यमा कमी छ नि त्यसै गरी बाल साहित्यमा पनि लेखकहरू अपेक्षाकृत अग्रसर भएको देखिँदैन यसका कारण के होला नि
त्यो चाहिँ कस्तो छ भने एउटा कुरा हाम्रो बालकहरूलाई नचिनेर पनि हो बालकहरू को हुन् भन्ने कुरा जब ठुलो बडो मान्छेहरूले चिन्न थाल्नुहुन्छ तब बालकहरूप्रति बढी ध्यान दिनुहुन्छ बालकहरूको भूमिका चिन्नु भएन भोलिको नेपाल उनीहरूमा भर पर्छ भोलिको भविष्य भनौँ न उनीहरूमा भर पर्छ भन्ने सोच्नु भएन भने त बालकले व्यवस्था गर्नुहुन्छ नि होइन त्यो कारण पनि बालकहरूको वास्तविक यथार्थलाई नबुझेर पनि बाल साहित्य छैन अर्को दोस्रो कुरा कुनै पनि साहित्यको इतिहासमा हरेक कुरा सुरु हुनुपर्छ, विकसित हुनुपर्छ। नेपालमा बाल साहित्यको त्यस्तो राम्रो विकास हुनु पाएको छैन, तर अहिले त्यो उदाउँदैछ। त्यो अहिले धेरै मानिसहरूले हात हाल्दै हुनुहुन्छ, त्यो त्यो क्षेत्रमा काम गर्दै हुनुहुन्छ। मलाई त एकदम रमाइलो लागेको छ। तर एउटा कुरा दुःखलाई के लाग्छ भने प्रिटेस्ट हुँदैन कि, प्रिटेस्ट भन्ने जो मैले यो ठिक शब्द भने कि भनिनँ, जस्तो अब छ वर्षको बच्चाको लागि कुनै एउटा कथा लेख्यो भने छ वर्षको बच्चालाई गएर सुनाइदिएन। अब फेरि त्यो गाउँको बच्चाले लेखेको हो कि सहरको बच्चाले लेखेको हो कि त्यो ख्याल गरिँदैन। स्कुलमा पढिरहेको बच्चाले लेखेको हो कि स्कुलमा पढ्न नपाएको बच्चाले लेखेको हो कि त्यो ख्याल गरिँदैन। अझै पनि त्यो लेख्ने स्रष्टाले बालक कस्तो बालक होइन, त्यो बालकको अध्ययन गर्ने भन्छ नि, त्यसको मनोवैज्ञानिक अध्ययन गर्ने, त्यसको सामाजिक पर्यावरणको अध्ययन गर्ने, त्यस्तो कस्तो फेरि अब जस्तो हाम्रो नेपालमा त कति किसिमका जातिहरू हुनुहुन्छ नि त होइन, कस्तो जातिको बच्चाको लागि लेख्ने त्यस्तो ख्याल गर्ने। जस्तो अब एकचोटि एसएलसीमा एउटा प्रश्न आएको थियो भन्ने मैले सुनेको थिएँ कि, कस्तो प्रश्न भने तपाईँलाई सुनाउँछु। मान्छेले बीच बाटोबाट हिँड्नुपर्छ कि छेउबाट हिँड्नुपर्छ भन्ने प्रश्न कि, अब यो पहाडमा त छेउबाट हिँड्नै हुँदैन, लडेर मरिहालिन्छ होइन, अब सहरमा त बिचबाट हिँड्नै हुँदैन, गाडीले आएर हिर्काएर मारिहाल्छ। अब भने कति नसोचेर यो प्रश्न बनाएको होला, विचार गर्नु न होइन, बालकलाई कति नसोचेर बनाएको होइन।
त्यस कारण यो
हजुर कुन बच्चाको लागि कुन उमेरको, जस्तो मैले विदेशमा मैले यस्तो बाल साहित्य सबभन्दा राम्रो गरेर पहिलोचोटि हेर्न पाएको स्विडेनमा हो कि, स्विडेनको लिङ्सोपिङ सहरको त्यो बाल पुस्तकालयमा जाँदाखेरि म चकित परेँ। बाप, हाम्रो विश्वविद्यालयको त्यति बेलाको सिङ्गो पुस्तकालय भन्दा पनि ठुलो पुस्तकालय थियो कि त्यो, अनि त्यहाँ कति राम्रा राम्रा किताबहरू, बाप रे बाप है, त्यो बच्चाहरूको लागि कति राम्रो गरी छापेको, कति राम्रा चित्रहरू, खोल्दैखेरि गीत गाउने पुस्तकहरू होइन, त्यस्तो कति कति, अनि त्यो बालकहरूको यति गहिरो अध्ययन गरेर त्यो संस्थाहरूले लेख्नुहुन्थ्यो के भन्ने होइन, र पाठकहरूले पनि उहाँहरूलाई मद्दत गर्ने होइन, बालकहरूले पनि उहाँहरूलाई मद्दत गर्ने त्यस्तो वातावरण थियो। अनि हाम्रो देशमा यस्तो भइदिए हुन्थ्यो भने जस्तो, त्यहाँको अस्ट्रिड लिङ्गविन भन्ने एकजना एकदम ठुलो बाल साहित्य लेखिका भनौँ न होइन, उहाँको जन्मदिनमा प्रधानमन्त्रीले उहाँको घरमा गएर बधाई दिनुभएको दृश्य मैले चाहिँ उसमा सिनेमामा त्यो के टेलिभिजनमा हेरेको थिएँ कि, अनि उहाँको किताबहरू चाहिँ 40 भन्दा बढी भाषामा त्यतिखेर अनुवाद भइसकेको थियो, अहिले त अब 80-90 कति पुग्यो होला नि है, त्यतिखेर 40 भन्दा बढी भाषामा किताबहरू अनुवाद भइसकेको थिए। अनि मैले यसो हेरेँ, वा कहिले आउला नेपालमा त्यस्तो दिन होइन, जस्तालाई पनि एउटा राजनीतिज्ञले यिनीहरूले देश बनाउँदैछन् यिनीहरूले राम्रो काम गर्दैछन् भनेर मान्ने, अहिलेसम्म नेपालमा त साहित्यकारले मन्त्रीले मात्र मान्छ, मन्त्रीले साहित्यकारलाई मान्ने दिन आएकै छैन होइन, मन्त्रीको चाकरीमा धाउँदै साहित्यकारलाई फुर्सद छैन, त्यो दिक्क लाग्छ कि मलाई कहिले काहीँ होइन, भने उनीहरूले मन्त्रीहरूलाई मद्दत गरेको माया गरेको मनपर्छ, तर चाकरी गरेको र आफूलाई एकदम अवमूल्यन गरेको गराएको होइन, त्यस्तो नराम्रो लाग्छ, माफ गर्नु मैले अलिक पटु शब्द भने कि होइन। र अब यो बाल साहित्यको विकास नहुनमा यो पनि ठुलो कारण छ कि, सरकारले सोच्दैन होइन, सरकारले सोच्नु पऱ्यो नि, राष्ट्रले सोच्नु पऱ्यो नि, त्यो बाल साहित्यकारहरूलाई तालिम दिनु पर्यो होइन, स्कुलमा शिक्षकहरूलाई त्यस्ता किताबहरू प्रिटेस्ट गर्ने मौका दिनु पर्यो होइन, त्यस्तो लाग्छ। त्यो अहिले चाहिँ हाम्रो नेपाली साहित्यमा कोठामा बसेर बालकहरूको लागि सोच्ने अनि लेख्ने, तर त्यो बालकहरूको लागि काम लाग्छ कि लाग्दैन भनेर जाँच्न चाहिँ नजाँच्ने पद्धति अहिलेसम्म हाबी छ भन्ने लाग्छ मलाई। अहिलेसम्म मैले उहाँले लेखेका किताबहरू पढ्दा मलाई त्यस्तो अनुभव हुन्छ।
अनि साह्रै राम्रो कुरा गर्नुभयो, यो यस यही कारणले पनि हो बाल साहित्यले फस्ट हुन नसकेको। र अब अर्को प्रश्न चाहिँ नि, एकचोटि हाम्रो राष्ट्रिय स्तरकै कुरा गर्दाखेरि नेपाली साहित्यको विकासको बाटोमा साझा प्रकाशन तथा प्रज्ञा प्रतिष्ठानको भूमिका कस्तो देख्नु भएको छ?
त्यो पनि कस्तो छ भने, देश मैले दक्षिण कोरियामा म गएँ, दक्षिण कोरियाको विकास मैले हेरेँ कि, मलाई के लाग्थ्यो त्यो दक्षिण कोरिया जानुभन्दा अगाडि नेपाल र दक्षिण कोरिया उस्तै हुन्, खासै केही छैन, मान्छेहरू उस्तै हुन्, समाज उस्तै हो, विकास उस्तै हो भन्ने लाग्थ्यो। तर दक्षिण कोरिया म केही महिना अगाडि भनौँ न अघिल्लो वर्ष होला, गएको वर्ष म त्यहाँ गएँ कि, जाँदाखेरि मैले त्यहाँको विकास देख्दाखेरि मलाई अचम्म लाग्यो। र भने एउटा राम्रो कुरा भयो भनेदेखि सयवटा कुरा सकिँदो रहेछन् कि, एउटा नराम्रो कुरा भयो भने सयवटा कुराहरू बिग्रिँदो रहेछ, समाज त्यस्तो हुँदो रहेछ। जस्तो अब त्यहाँ निक्लेका मैले किताब हेरेँ है, त्यहाँ त्यहाँ त्यहाँका पुस्तक दोकानहरू हेरेँ, बाप रे, म रेलवे स्टेसनबाट ठक्क ओर्लेर त्यो किताब हेर्दा वारपारमै कतै केही देख्दिन्थ्यो, त्यत्रो ठुलो पुस्तक पसल के फेरि त्यसको तीन चार पाँच तला त्यस्तो कत्रो ठुलो भने कुनै कविको तपाईँ किताब खोज्नुहोस् बाबरे उहाँले लिएको जम्मै किताब तपाईँ टक्क पाउनुहुन्छ कि कहिले आउँछ हाम्रो देशमा त्यस्तो कुरा लाग्छ होला 50-60-70-100 वर्ष होइन अनि त्यो चाहिँ त्यही हो त्यसै नै यो यहाँको प्रज्ञा प्रतिष्ठानले वा साझा प्रकाशनले राम्रो काम गर्यो गरेन भनेर भन्नुभन्दा पहिला हाम्रो देशले समग्र रूपमा उन्नति गरेको छ कि छैन होइन त्यस्तो राम्रो वातावरण छ कि छैन त्यो हेर्नुपर्छ अब राम्रो वातावरण छ भने त्यस्ता संस्थाहरूले राम्रो काम गर्न बाध्य हुन्छन् गर्नै पर्छ होइन नभएदेखि त अब उनीहरूलाई इज्जतै हुँदैन नि त्यो जनताहरूले पाठकहरूले भनौँ होइन उनीहरूले पनि त उनीहरूलाई विवश बाध्य तुल्याउँछन् नि अब देशको समग्र रूपमा उन्नति भएको छैन भने त अब मान्छेलाई अब दाल भात खाने समस्या छ भने अब ती साहित्यकारहरूलाई पनि त्यस्तै समस्या छ कर्मचारीहरूलाई पनि त्यस्तै समस्या छ होइन बिचरा त्यो संस्थाले के गर्नु म त त्यसरी हेर्छु त्यसरी हेर्नुपर्छ जस्तो लाग्छ मलाई
हजुर त्यसो भए एकछिन अब यही प्रसङ्गमा त्यसो भए देशको राजनीतिको भनौँ न परिवेशले साहित्यमा कस्तो प्रभाव पार्छ त त्यसो भए पक्कै पनि पार्छ त्यसो भए नकारात्मक सकारात्मक कस्तो हुन्छ
अब हेर्नु न देशमा राजनीतिक रूपले देश राम्रो छैन भने अब त्यसले त एकदमै त्यो शासन गरिरहेको अवस्था हुन्छ एउटा नराम्रो शासन गरिरहेको अवस्था नराम्रो छ भने अब त्यसले साहित्यलाई मात्र होइन हरेक कुरालाई असर पार्छ नि त्यसले त सबै शिक्षालाई विकासलाई होइन अब धर्मलाई अनेकौँ मानिस खेतीपातीलाई सबै कुरालाई त्यसले चाहिँ असर पार्छ त्यसैले भन्दा पहिला त देशमा केही राम्रो गर्ने हो भने देशको शासन व्यवस्थालाई राम्रो बनाउनुपर्छ देशको शासन व्यवस्था जबसम्म राम्रो हुँदैन तब त्यो जस्तो भने बाँदरले आफ्नो घर पनि बनाउँदैन अरूले बनाउनु पनि दिँदैन भन्छन् नि यो राजनीतिज्ञहरू एकदम अस्वस्थ किसिमले झगडा गर्ने र बाह्र फसादी त्यस्तै हुन्छ कि बाँदरले आफ्नो घर पनि बनाउँदैन अरूले बनाउनु पनि दिँदैन भने जस्तै हुन्छ त्यस कारण सबभन्दा पहिला राजनीतिज्ञहरूमा स्वस्थ चिन्तन आउनुपर्छ त्यो राजनीतिज्ञमा राम्रो स्वस्थ चिन्तन आउनको लागि उनीहरूले चाहिँ भनेको मतलब त्यस्ता दर्शनका किताबहरू पढ्नुपर्छ त्यस्तो परम्परामा हुर्किनुपर्छ होइन र उनीहरू त्यस्तो वातावरण पाउनुपर्छ त्यस कारण अब फेरि हेर्नुहोस् त्यो तिनीहरूलाई पनि राम्रो बनाउन साहित्यको दर्शनको धेरै ठुलो भूमिका हुन्छ भने अर्कोतिर पनि कुरा छ होइन तर अब झट्ट प्रभाव पर्ने चाहिँ त त्यो शासनकै हो अब बनाउने एउटा शासक यस्तो छ जसले अब राम्रो स्वस्थ चिन्तन गर्न दिँदैन त्यो लेख्न दिँदैन त्यसलाई भने छाप्न दिँदैन बिक्री वितरण गर्न दिँदैन बोल्न दिँदैन भने अब राम्रो कुरा लेखेर के गर्नु राम्रो कुरा सोचेर के गर्नु होइन अब लेख्यो त्यसलाई राम्रो ढङ्गले प्रचार प्रसार गरिँदैन भने होइन के गर्नु त्यसैले त्यस्तै हो अहिले नेपालको अवस्था देख्दा एकदम दुःख लाग्छ भाइ मलाई त एकदम दुःख लाग्छ अहिले जे भइरहेछ त्यो हेरेर रुन मात्र सकिन्छ के गर्ने भविष्य उज्जवल छ भविष्य सुन्दर छ एक दिन त्यस्तो दिन आउँछ अवश्य आउँछ भनेर कहिलेकाहीँ त म आफैलाई पनि एकदम भनिरहन्छु कि मेरो मन खस्केला होइन म निराश हुँदा भनेर एक्लै कोठामा बसेको बेला पनि म भनिरहन्छु तर मेरो बाहिरको वातावरण अहिलेको वातावरण चाहिँ एकदमै नराम्रो छ नेपालको नेपाल के हुन्छ भन्न सकिँदैन
यो भोग्न बाध्य अवस्थामा हामीले के भन्नुपर्छ भने एक दिन अवश्य राम्रो दिन आउनेछ भनेर बाँच्ने आशा बाहेक केही पनि देखेको छैनौँ हामीले अब मलाई पनि त्यस्तै लाग्छ किनभने भोग्न बाध्य छौँ हामीसँग कुनै अर्को विकल्प छैन होइन अब अर्को प्रश्न यहाँको नितान्त भनौँ न उसको बारेमा जीवनमा खुसीलाई एकदमै महत्त्व दिनुहुन्छ यहाँले अघि माथि पनि भनिहाल्नुभयो होइन यो खुसीलाई जीवनमा कोही पनि खुसी हुनुपर्छ भनेर तपाईँ आफै चाहिँ जीवनप्रति कतिको खुसी हुनुहुन्छ
मलाई कस्तो लाग्छ भने यदि मेरो पुनर्जन्म हुने रहेछ भने म मान्छे भएर फेरि जन्म नपाऊ कवि नै भएर जन्म नपाऊ अहिले म जस्तो छु नि होइन त्यसकै एउटा विकसित रूप त्यस अलिक समय परिवर्तन होला नि त्यो समय परिवर्तन भएकोमा ठिक सुहाउने गरेर तर मै नै फेरि जन्म नपाऊ नेपालमै जन्म नपाऊ मिल्छ भने भुजुरमै जन्म नपाऊ मलाई केही गुनासो छैन मेरो जीवनप्रति मेरो रत्तिभर गुनासो छैन किन गुनासो छैन भने मैले जन्मेदेखि आजको दिनसम्म मैले त्यो जीवन बाँच्ने प्रयत्न गरेँ जो मलाई राम्रो लाग्यो यो चाहिँ राम्रो हो यो चाहिँ असल हो यसले चाहिँ अरूहरूलाई पनि राम्रो गर्न सक्छ भलो गर्न सक्छ भन्ने त्यस्तो भावनाले बाँचेको हुनाले मलाई चाहिँ गुनासो छैन, म जस्तो साहित्यकार भएको पनि गुनासो छैन, म नेपालमा जन्मेको पनि गुनासो छैन, अहिलेसम्म पनि छैन, यो क्षणसम्म पनि म एकदम खुसी छु। र म फेरि मैले भने अघि दोहोऱ्याएर भनिरहनु पर्दैन बाजु भाइलाई, होइन अर्को जन्ममा पनि मिल्छ भने फेरि भाइसँग यसरी नै कुरा गर्न पाऊ। तर के हो, देश धेरै विकसित देशले विकास गरेको होस्, देशका मानिसहरूले धेरै सुख पाएको अवस्था होस्, होइन यस्तो भाइ र म कुरा गर्दाखेरि यस्तो गुनासो गर्नु नपरोस्, वा अघिल्लो जन्ममा त हामीले यस्तो दुखेसो गरेको थियौँ, यसपालि त भएन है भनेर तपाईँ पनि खुसी हुनुहोस्, म पनि खुसी हुनु, त्यसै आशा चाहिँ त्यस्तो लाग्छ। तर म जस्तो छु, मलाई कस्तो मेरो जीवनसँग मलाई केही गुनासो छैन भाइ एकदम। तर यसको कारण, ठुलो कारण के हो भन्दाखेरि, मेरो जीवनमा सुख मात्रै आएन, दुःख पनि आयो, र त्यो दुःखलाई पनि मैले सुखको मुहान सम्झेँ, होइन। स्याडनेस इज द बर्थप्लेस अफ ह्याप्पिनेस भन्छ नि, होइन, उदासीनता नै सुखको जन्मभूमि हो भन्ने मलाई चाहिँ एकदम मनपर्छ कि यो भनाइ, एकदम राम्रो लाग्छ मलाई। त्यस कारण हरेक दुःख आयो भनेको मतलब के हो भने सुख आउँछ भन्ने कुरा पक्का हो। त्यसैले पनि अहिलेको देशको अवस्थासँग म त्यति निराश छैन कि, होइन, अहिलेको अवस्था राम्रो छैन, तर राम्रो अवस्था आउनलाई यी सब कुरा भइरहेको हो भन्ने लाग्छ मलाई।
अब यो सपना हाम्रो पुरा भइराखोस्, फेरि जन्म नेपालमा यसै गरी जन्मिरहन पाऊँ, नेपालको समृद्धि हेर्न पाऊँ। अब भलै यस जन्मको कुरा त्यस जन्ममा नसम्झौँ होला, तर दाईको सपना पनि पुरा होस्, मेरो पनि सपना पुरा होस्, हामी सबैको सपना पुरा होस्। हामी चाहिने प्रश्नको अन्तिम आइसकेको छौँ। अन्तिममा नौलो कृति के आउँदैछ?
मैले धेरै के माने रचनाहरू लेखिसकेको छु, तिनीहरूलाई छाप्ने मलाई मौका पाएको छैन। कति कुराहरू चाहिँ मैले झ्वास्त त्यो प्रयोग गरेको हुनाले बाहिर नभनौँ, एकैचोटि ठक्क देखाउँ भन्ने मलाई लागेको छ। तर त्यो एउटा के आर्थिक कारणले गर्दाखेरि प्रकाशक नपाएको हुनाले मैले त्यो निकाल्न सकिरहेको छैन। तपाईँले त्यता पनि विचार गर्दै गर्नु, त्यस्तो कुनै सहयोग गर्ने मानिसहरू भेट्नुभयो भनेदेखि मलाई एकदम के भन्छ नि सत्र पर्छ भने जस्तो हुन्छ, राम्रो हुन्छ, होइन। तर त्यसको लागि धेरै चिन्तित चाहिँ नहुनु, होइन, किनभने त्यो रचनाहरूको एउटा निश्चित उमेर आएपछि बाहिर निक्लिनु पर्ने भएपछि तिनीहरू निक्लिन्छन्। त्यही कारण त्यो दाइलाई यस्तो छ भने धेरै पिरिनु चाहिँ तपाईँ नपिरिनु। अनि अर्को कुरा म तपाईँलाई एउटा कुरा के भन्न चाहन्छु भने, अहिले तपाईँ र मेरो कुरा कानी होइन बाट अरू जो मान्छेहरूले सुन्नुहुन्छ उहाँलाई एउटा कुरा म एकदम प्रष्टसँग भन्न चाहन्छु। म अहिले नेपालको भूमिमा बसेर तपाईँ नेपालको भूमिभन्दा बाहिर बसेको भाइसँग कुरा गरिरहेको छु, तर हामी जीवनको बारेमा कुरा गरिरहेको छौँ, देशको बारेमा कुरा गरिरहेको छौँ, सारा मानव जातिको राम्रोको लागि कुरा गरिरहेको छौँ, सारा विश्वको राम्रोको लागि कुरा गरिरहेको छौँ नि, होइन। त्यसकारण मान्छेको कहाँ हुनु त्यस्तो ठुलो महत्त्वपूर्ण कुरा होइन, तर मान्छेको मनमा मानिसहरूको लागि होइन आफ्नो भूमिको लागि माया हुनु चाहिँ एकदम ठुलो कुरा हो भन्ने लाग्छ मलाई, बुझ्नु। त्यो चाहिँ सधैँ त्यो भूमिसँग भइरहनु, मान्छेसँग भइरहनु होइन हो भन्ने मलाई लाग्छ। त्यो कुरा सबैले हृदयङ्गम गर्नुहोस्, होइन, विभिन्न कारणले देशभन्दा बाहिर बस्नु परेको छ भने पनि होइन मनमा कुनै किसिमको चिन्ता नलिनुहोस्, होइन भन्ने त एकदम हार्दिक अनुरोध गर्छु। अब मैले भन्न चाहेको यो कुरा नछुटोस् भन्ने चाहिँ भाइले मैले भन्न खोजेको कुरा प्रष्टसँग भने
भन्नुभयो। मैले यहाँ मेरो प्रश्न बाँकी नै थियो, अन्त्यमा खसखस.com तथा पाठकहरूलाई केही सन्देश दिन चाहनुहुन्छ भनेर मेरो प्रश्न थियो, होइन। अब यसमा थप के
यसमा म एउटा भन्न चाहन्छु, हजुर, यसमा चाहिँ म के भन्न चाहन्छु भने साहित्य जीवनको लागि एकदम अनिवार्य कुरा हो। त्यसकारण साहित्य पढ्ने हर कुनै मानिसले एउटा समय निकाल्नुहोस्, र त्यो साहित्य पढ्दा लेख्ने जो स्रष्टाहरू हुनुहुन्छ उहाँहरूले मैले लेखेको रचनाहरू अरूहरूले पढ्नुहुन्छ, अरूहरूले यसमा समय खर्च गर्नुहुन्छ भन्ने होस राखेर होइन आफ्नो रचनालाई एकदम सुन्दर बनाउने, आफ्नो रचनामा राम्राभन्दा राम्रा कुराहरू दिने यत्न गर्नुहोस् भनेर म खसखस.com मार्फत भन्न चाहन्छु। अनि तपाईँलाई धेरै 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 धन्यवाद दिन चाहन्छु, धेरै धेरै धन्यवाद। कस्तो आनन्द लाग्यो आज, मेरो आजको बिहान एकदम सुन्दर किसिमले सुरु भयो। अब म आज दिनभरि एकदम रमाएर काम गर्छु, अवश्य त्यसो गर्छु, मेरो मन त्यस्तो यस्तो यस्तो आह्लादित छ है, के भन्ने, यसको लागि त जति कृतज्ञता व्यक्त गरे पनि पुग्दैन।
दाईलाई पनि धेरै धेरै धन्यवाद छ, यहाँ अमूल्य समय दिनुभयो, यहाँदेखि फोन रिसिभ गरेर खसखस.comलाई अमूल्य समय दिनुभयो। खसखस.comका समस्त श्रोता पाठकहरूबाट यहाँको सुस्वास्थ्य दीर्घायुको लागि अनि सफलताको लागि कामना गर्दै आजलाई बिदा माग्छौ। आजलाई बिदा
हस्, नमस्ते।